नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2082 साल कार्तिक 2 गते आइतबार, कार्तिक कृष्ण पछि त्रयोदशी तिथि, तदनुसार अक्टोबर 19 सन् 2025, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो प्रसंग गोरखापत्र राष्ट्रिय दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। राष्ट्रपति पौडेल बहुपक्षीय विमर्शमा निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण बनाऊ, समाचार शीर्षक रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको छलफलमा राष्ट्रपति पौडेलले राजनीतिक दल र आम नागरिकलाई चुनावबारे आश्वस्त बनाउन निर्देशन दिनुभएको हो। छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की सहित मन्त्रीहरू र चारै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। राष्ट्रपति पौडेलले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायको प्रभावकारी भूमिका आवश्यक हुनेमा जोड़ दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले भदौ 24 गते लुटिएका हात हतियार र भागेका कैदी बन्दी सबैलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गर्नुभएको छ। साथै यो समाचारमा उपशीर्षक रहेको छ सन्तोषजनक प्रगति प्रधानमन्त्री। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ, तयारी अझै द्रुततर गतिमा अगाडि बढ़ाइँदैछ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौं। साथै अर्को उपशीर्षक पनि रहेको छ, प्रबुद्ध समूहसँग राष्ट्रपतिको छलफल। राष्ट्रपति रामचन्द्र पौडेलले प्रबुद्ध एवं बौद्धिक अगुवासँग संवाद गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको संवादमा उहाँले देशको निकासका लागि प्रबुद्ध एवं बौद्धिक क्षेत्रले खबरदारी जारी राख्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले मुख्य 3 विषयमा परामर्श गर्नुभएको थियो। खबर आजको गोरखापत्र दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। कामको दाम नपाउँदा नर्स पलायन, गोरखापत्र दैनिककै अग्र पृष्ठमा रहेको यो समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। नेपालमा काम अनुसारको दाम पाउन नसक्दा नर्स विदेश पलायन हुन बाध्य भइरहेका छन्। प्रमाणपत्र तह अध्ययनका लागि 7 लाख रूपियाँ भन्दा बढ़ी खर्च हुने र स्नातक तहको अध्ययनका लागि 15 लाख भन्दा बढ़ी खर्च हुने गरेकोमा सरकारी तथा निजी अस्पतालले अत्यन्त न्यून पारिश्रमिकमा काम लगाएपछि नर्स धमाधम विदेश पलायन भइरहेका छन्। करिश्मा शर्मा नाम परिवर्तन उपत्यकाको एक सरकारी अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँको तलब भत्ता 7 तहको थियो, तर पनि नेपालमा भविष्य नदेखेपछि उहाँ केही समय अघि मात्र अमेरिका जानुभयो। करिश्मा एक उदाहरण मात्र हुनुहुन्छ। नेपालमा करिश्मा जस्ता हजारौं नर्सिङ जनशक्ति पलायन भइरहेका छन्। सरकारी अस्पतालमा नर्सको न्यूनतम तलब 34,730 रहेको छ। उक्त तलबदेखि असन्तुष्टि प्रकट गर्दै सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौं नर्स पलायन भइरहेका छन्। अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युरोप मात्र होइन, पछिल्लो समय कुवेत, साउदी, दुबई लगायतका देशमा पनि पलायन हुने क्रम बढ्दै गएको छ। कामको दाम नपाउँदा नर्स पलायन आजको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ भने यसै प्रसंगमा आजको नयाँ पत्रिका दैनिकले पनि भित्री पृष्ठमा मणिपाल र गण्डकीपछि चरक अस्पतालका नर्स पनि आन्दोलित समाचार प्रकाशित गरेको छ। पोखरा स्थित चरक मेमोरियल अस्पतालका नर्सले शनिबारदेखि आन्दोलन शुरू गरेका छन्। अस्पतालले श्रम शोषण गरेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन्। यसअघि मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज कलेजका नर्स आन्दोलनमा उत्रिएका थिए। चरक अस्पतालमा कार्यरत नर्सहरूले आफूलाई मासिक 9-10 हजार रूपियाँ तलब दिएको बताएका छन्। आन्दोलनमा उत्रेका नर्सले शनिबारदेखि अस्पतालको मुख्य प्रवेशद्वार अगाडि प्लेकार्ड सहित धरना एवं नाराबाजी गर्दै आन्दोलन शुरू गरेका हुन्। नयाँ पत्रिका दैनिकको प्रसंग हो यो। तेइस गतेको आन्दोलनमा भन्दा 24 गतेको आगजनीमा मर्नेको संख्या दोब्बर, मृत्यु हुनेमा 41 जना, लुटपाट र ठगीमा संलग्न आजको नेपाल समाचार पत्रले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। गत भदौ 23 र 24 गते देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका 76 जना मध्ये 41 जना आन्दोलनकारी नभएको नेपाली सेनाले पुष्टि गरेको छ। 23 गते जेनजी आन्दोलनको क्रममा काठमाडौँमा 19, इटहरीमा 2 गरी 21 जना आन्दोलनकारी मारिएका थिए भने त्यसको झण्डै दोब्बर संख्यामा भोलिपल्ट ठगी, आगजनी र लुटपाटमा संलग्न भएकाहरूको मृत्यु भएको थियो। सेनाले शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका युद्ध कार्य निर्देशक अनुप जङ थापाले लुटपाट, ठगी र आगजनीमा संलग्न रहेको अवस्थामा 41 जनाले ज्यान गुमाएको बताउनुभयो। पत्रकार सम्मेलनमा सेनाले ती व्यक्तिहरू आन्दोलनमा भीड़भाड़को मौका छोपेर व्यापारिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा लुटपाट मचाउँदा आगोमा परेर र अन्य कारणले मृत्यु भएको बताएको छ, जसमा समाचारमा मृत्यु हुनेहरूको सूचीबद्ध उल्लेख पनि गरिएको छ। जेनजी आन्दोलनमा मृत्यु हुनेहरूको विवरणमा प्रदर्शनकारी 22 जनाको मृत्यु भएको उल्लेख गरिएको छ। यो समाचारमा त्यसै गरी प्रहरीतर्फ 3 जनाको मृत्यु भएको उल्लेख गरिएको छ। कैदी बन्दीतर्फ 10 जनाको मृत्यु भएको उल्लेख गरिएको छ। साथै 41 जना ठगी, लुटपाट र आगजनीमा संलग्न रहेको तथ्याङ्कलाई यो समाचारमा प्रस्तुत गरिएको छ। 23 गतेको आन्दोलनमा भन्दा 24 गते को आगजनीमा मर्नेको संख्या दोब्बर, नेपाल समाचार पत्रको पहिलो पृष्ठमा प्रकाशित खबर हो यो। छ सय 39 विदेशी कैदी बन्दी अझै फरार, नयाँ पत्रिका दैनिकको अग्र पृष्ठमा यो समाचार प्रकाशित छ, जसलाई हामी कार्यक्रम अखबारमा समावेश गर्दैछौ। जेनजी आन्दोलनमा 28 जिल्लाका कारागारबाट फरार मध्ये 639 विदेशी कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्। कारागार व्यवस्थापन विभागका अनुसार भारत सहित चीन, बंगलादेश, दक्षिण अफ्रिका, सुडान, म्यानमार, पाकिस्तान, बोलिभिया लगायतका 28 देशका कैदी बन्दी फरार अवस्थामा रहेका छन्। फरार विदेशी कैदी बन्दीमा धेरै जसो भारतीय रहेका छन्। कुन देशका कति कैदी फरार समाचारमा उल्लेख गरिएको छ। चीनका 24 कैदीबन्दी फरार रहेका छन्, बंगलादेशका 16, साउथ अफ्रिकाका 11, सुडानका 4, म्यानमारका 6, पाकिस्तानका 4, बोलिभियाका 4 कैदीबन्दी फरार भएको विषय आजको नयाँ पत्रिका दैनिकले उत्थान गरेको छ। त्यसै गरी उज्बेकिस्तानका 4 कैदीबन्दी फरार रहेका छन्, थाइल्याण्डका 4, भूटानका 3, अमेरिकाका 2, तान्जेनियाका 2, क्यानाडाका 2, रूसका 2, युगाण्डा का 2 कैदीबन्दी फरार भएका छन्, जसमा सबैभन्दा धेरै भारतका 535 कैदीबन्दी फरार अवस्थामा रहेका छन्। कुन मुद्दाका कति आजको नयाँ पत्रिकाले यो विषयलाई पनि उठान गरेको छ। जेनजी आन्दोलनमा देशभरका कारागारबाट कैदी बन्दी भाग्दा ठूलो संख्यामा भारतीय कैदी बन्दी भागेका थिए। फरार भारतीय कैदी बन्दी विभिन्न कसुरमा 28 जिल्लाका कारागारमा रहेका थिए। कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार फरार भारतीय 335 कैदी बन्दीमा सबैभन्दा धेरै लागू औषधका 225 रहेका छन्। यसबाहेक जबरजस्ती करणीका 96, कर्तव्य ज्यानका 34, मानव बेचबिखनका 8, अपहरणका 20, सवारी ज्यानका 21, हात हतियार खर खजानाका 11, सुन चोरी पैठारीका 13, चोरीका 44, डाकाका 14 र अन्य 49 जना रहेका छन्। कुन कारागारबाट कति कैदी भागे भन्ने विवरण समेत समाचारमा प्रस्तुत गरिएको छ। विभागका अनुसार धेरै भारतीय कैदी केन्द्रीय कारागारबाट भागेका छन्। केन्द्रीय कारागारबाट 205, नौबस्ता बाँकेबाट 18, रौतहटबाट 12, सिन्धुलीबाट 5, चितवनबाट 12, मकमानपुरको कारागारबाट 27, म्याग्दीबाट 1, कपिलवस्तुबाट 13, कास्कीबाट 11, तनहुबाट 4, कैलालीबाट 19, नक्खु कारागार ललितपुरबाट 59, कञ्चनपुरबाट 17, नवलपरासीबाट 39, पस्थरीबाट 6, झुम्काबाट 47, तुलसीपुरबाट 8, महोत्तरीबाट 32 भारतीय कैदीबन्दी फरार भएको तथ्याङ्कलाई यो समाचारमा उल्लेख गरिएको छ। समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा दर्ता गराउन साथ दिने प्रतिबद्धता नागरिक दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। विश्वभरका सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्धन गर्ने विशेषज्ञ र विज्ञको संस्था इकोमस इन्टरनेशनल का 200 बढ़ी प्रतिनिधिले शनिबार प्राचीन कपिलवस्तु स्थित 2 बुद्ध स्थलको अवलोकन गरेका छन्। लुम्बिनीमा इकोमसको 60 वार्षिक उत्सव तथा 4 दिने अन्तर्राष्ट्रिय सम्मेलनमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा दर्ता गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। नागरिक दैनिकको खबर हो यो। स्वदेशी फूलले सजियो नेपाल, अन्नपूर्ण पोष दैनिकको खबर रहेको छ। यो तिहारमा 40 करोड़ रूपियाँ बराबरको फूल कारोबार हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएशन नेपाल फ्यानका अनुसार यसपालि मखमली र सयपत्रीको माग उच्च छ। मखमली र गोदावरीमा भने नेपाल पूर्ण आत्मनिर्भर भइसकेको छ। सयपत्रीमा पनि 90% आत्मनिर्भरता हासिल गरिएको दावी व्यवसायीहरूले गर्दै आएका छन्। भित्र नै छिटपुट फूल बाहेक अब तिहारको सुगन्ध स्वदेशी बगैंचाबाटै फैलने भएको छ। अन्नपूर्ण पोष दैनिकको खबर हो यो। सड़क खुलेपछि अल्पत्र पर्यटकको उद्धार, आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। नामखा गाउँपालिका 6 को न्यालु लेकमा अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। 5,000 मिटर अग्लो सड़कमा जमेको हिउँ एक्सा भेटरबाट पन्छाउने कार्य सम्पन्न भएपछि यातायात सुचारू भएको हो। सड़क खुलेसँगै यात्रामा रहेका बेला अल्पत्र परेका आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो। सिमीकोटबाट गएको 11 दिनपछि फिर्ता हुन पाएको भन्दै लाप्चा पुगेर व्रत बन्द गर्नुभएका सिमीकोट गाउँपालिका 5 का पवन रोकायाले बताउनुभयो। खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। थपिँदैछन् नयाँ मतदाता, आजको गोर्खापत्र दैनिकको खबरलाई समावेश गर्दैछौ। आगामी फागुन 21 गतेका लागि तोकिएको निर्वाचनका लागि मतदाता संख्या थपिँदैछ। निर्वाचन कार्यालयले गरिरहेको मतदाता नावली संकलनमा जेनजी उमेर समूहका युवा बढ़िरहेको पाइएको छ। 2079 को निर्वाचनसम्म डडेलधुरामा 94,314 मतदाता थिए। जिल्ला निर्वाचन कार्यालय डडेलधुराका प्रमुख करूणाकर अवस्थीका अनुसार हाल संकलन भइरहेको मतदाता नावली संकलनमा दैनिक मतदाताको संख्या उल्लेख्य बढ़िरहेको हो। थपिँदै नयाँ मतदाता, आजको गोर्खापत्र दैनिकको खबर हो यो। स सातवटा सवारी साधन ठोक्किँदा 21 जना घाइते गोर्खापत्रकै खबरलाई समावेश गर्दैछौ। चितवनको मुगली नारायणगढ़ सड़क खण्ड अन्तर्गत गाईघाटमा सातवटा सवारी साधन एकसाथ दुर्घटनामा परेका छन्। उक्त दुर्घटनामा परि 21 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो। घाइते हुनेमा अधिकांश नवलपरासी बर्दघाट पूर्वका रहेका छन्। शनिबार बिहान 7:15 सातवटा सवारी साधन एक अर्कोमा ठक्कर खाएका थिए। भरतपुर महानगरपालिका 29 स्थित गाईघाटमा मुगलिनबाट नारायणगढ़तर्फ आइरहेको ना 8X6629 नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा 4X7420 नम्बरको बसले ठक्कर दिएका थिए। सबैभन्दा पहिला त्यसपछि लस्करै लाइनमा रहेका गाड़ीहरू सवारीहरू ठोकिएका हुन्। सातवटा सवारी साधन ठोकिँदा 21 जना घाइते। आजको गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। अब पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसंगहरू। मुस्ताङमा आन्तरिक पर्यटकको ओइरो आजको गोर्खापत्र दैनिकको अर्थ पृष्ठमा यो समाचार प्रकाशित छ। जेन्जी आन्दोलन तथा बाढ़ी पहिरो जस्ता विपत्तिले पर्यटकीय चलपल घट्ने अनुमानको विपरीत मुस्ताङमा पर्यटकको भीड़ बढ़न थालेको छ। धार्मिक तथा प्राकृतिक सुन्दरताका कारण मुलुककै महत्वपूर्ण गन्तव्यमा पर्ने मुस्ताङमा यस वर्षको पहिलो 6 महिनामा 3,00,000 भन्दा बढ़ीले भ्रमण गरेका छन्। बेनी जोमसोम कोरला सड़क पोखरा जोमसोम हवाई मार्ग तथा विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरोङला पास हुँदै मुस्ताङमा वैशाखदेखि असोजसम्म 3,34,726 जिल्ला प्रहरी कार्यालय भ्रमण गरेको त्यहाँको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मुस्ताङले मुस्ताङमा आन्तरिक पर्यटकको ओइरो 6 महिनामा 3,00,000 भन्दा बढ़ीले घुमे। आजको गोर्खापत्र दैनिकमा खबर प्रकाशित छ। सत्र रुग्ण सड़क ठेक्का तोड्ने प्रक्रियामा आजको अन्नपूर्ण पोस्ट दैनिकको खबरलाई लिँदैछौ। सड़क र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया शुरू भएको छ। सड़क विभाग अन्तर्गत हुलाकी सड़क निर्देशनालय संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौ र इटहरी मातहतका सड़क डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेको 17 ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ़ाइरहेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। साथै यसै पृष्ठमा उद्योगीले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइन महसुल बक्यौता। प्युठानमा महिला उद्यमीको संख्या बढ़्यो। विदेश छोडेर अचार उद्योगमै आत्मनिर्भर लगायतका प्रसंगहरू पनि प्रकाशित छन्। सरकारकै कारण उदार अर्थनीति फितलो। कारोबार दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। नेपालले उदार अर्थनीति अवलम्बन गरेको 3.5 दशक भन्दा बढ़ी समय भइसके पनि हालसम्म पूर्ण कार्यान्वयन हुन सकेको छैन। राजनीतिक परिवर्तनले फड्को मारे पनि उदार अर्थनीतिले सैद्धान्तिक रूपमा निरन्तरता पाइरहेको छ। यसको पूर्ण कार्यान्वयनमा सरकार बाधक बनेको विज्ञ तथा सरोकार वालाहरूले हालै औल्याएका छन्। उदार अर्थतन्त्र अवलम्बनबाट सिर्जित राजनीतिक आर्थिक तथा सामाजिक समस्याका कारण आलोचना भइरहँदा अर्कोतर्फ सरकारमाथि यसको पूर्ण कार्यान्वयनका निमित्त दबाव समेत बढ़दो छ। सरकारकै कारण उदार अर्थनीति फितलो आजको कारोबार दैनिकको अग्रपृष्ठमा प्रकाशित खबर हो यो। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।